नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म पीटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्ने दिनको प्रतीक्षामा यति बेला सयौं आरोही सगरमाथाको आधार शिविर पुगेका छन्। देश विदेशका पर्यटकलाई चाहिने खानेकुरा, हिमाल चट्ने उपकरण, लत्ता कपडा, स्वास्थ्य उपचार र अन्य बन्दोबस्तीको सामान काठमाडौँदेखि आधार शिविरसम्म पुर्याउन पर्यटन मजदूरले धेरै दुःख गरेका हुन्छन्। आजको कार्यक्रममा हामी पर्यटन मजदूरले भोग्नु परेका समस्या, पर्यटन मजदूरको पक्षमा बनेका नीति नियम र कार्यान्वयनको अवस्था र मजदूर संगठनले उनीहरूको पक्षमा गरिरहेको कामका बारेमा चर्चा गर्नेछौ। कार्यक्रममा आज हामीसँग छन् पर्यटन मजदूरले भोगिरहेका समस्या, सरकारले बनाएका नीति नियम, कार्यान्वयनको अवस्था र मजदूर संगठनले गरिरहेको कामका बारेमा युनिट ट्राबका महासचिव सुमन पराजुलीसँग गरिएको कुराकानी।
खुम्बु एरियामा या एभरेस्ट एरियामा, मैरापिक एरियामा, सुकेट यो कञ्चनजङ्घामा, लाङटाङ, गौरीसँग, मनासुरमा अहिले उहाँहरूलाई हामीले 1500 रुपियाँ दैनिक वेजेस तोकेका छौँ। अहिले ज्याला निर्धारण त्यो अवस्थामा भएको छ, हामीले 2-2 वर्षमा ज्याला निर्धारण हुन्छ।
पर्यटन मजदूरको पेसागत तथा सामाजिक सुरक्षाका लागि सरकारले बनाएको नीति नियम र यसको कार्यान्वयन बारे पर्यटन विभागका निर्देशक दुर्गा दत्त ढकालसँग गरिएको कुराकानी।
खास गरेर पर्यटन भन्दाखेरि पनि साहसिक गतिविधिमा संलग्न हुने सबै मजदूरहरूको बीमा गरिन्छ।
पर्यटन उद्योग नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। वैदेशिक व्यापार घाटा कम गर्ने हो भने पर्यटन उद्योगकै प्रवर्धनबाट मात्र सम्भव छ भन्ने मत समेत आउन थालेका छन्। नेपालमा वर्षेनी झण्डै 2 लाख पर्यटक पदयात्रा र पर्वतारोहणका लागि आउँछन्। विभिन्न तथ्याङ्क अनुसार तीमध्ये झण्डै 40% पर्यटन मजदूर प्रयोग गर्दैनन् भने बाँकी 60% अर्थात झण्डै 1,20,000 पर्यटकले औसत 2 जनाका दरले मजदूर प्रयोग गर्छन्। एउटै मजदूरले एकपटक भन्दा बढी ट्रेकिङ गर्ने हुँदा कम्तीमा 1,20,000 पर्यटन मजदूर प्रत्यक्ष रूपमा यस क्षेत्रमा संलग्न छन्। लाखौंको संख्यामा रहेका पर्यटन मजदूरले भोगिरहेका समस्या, सरकारले बनाएका नीति नियम कार्यान्वयनको अवस्था र मजदूर संगठनले गरिरहेको कामका बारेमा कुराकानी गरौं युनिट्राबका महासचिव सुमन पराजुलीसँग। स्वागत छ यहाँलाई।
धन्यवाद।
खास गरी पर्यटन मजदूरहरूले आफ्नो पेसाका सिलसिलामा के कस्ता समस्याहरू भोगिरहेका छन्?
यो पर्यटन क्षेत्रमा काम गर्ने मेन त एडभेन्चर टुरिज्ममा झन् धेरै ठुलो समस्या विगतदेखि हालसम्म पनि छ। यो निवारण भएको छैन, पुरा न्यूनीकरण धेरै भएको छएन। हामी केही हदसम्म सफल पनि भएका छौँ र हाम्रो यो युनियन युनिट्राप 2040 सालमा ट्रेकिङ मजदुरको नम्बर जुन हाम्रो जुन स्थापना भयो त्यहाँदेखि नै हामी जुन यो टुरिज्म सेक्टरको ट्रेकिङ क्षेत्रमा काम गर्ने श्रमिकको हक, हित र अधिकार सँगसँगै यो क्षेत्रमा काम गर्ने श्रमिकको बारेमा कानुनी बनाउनलाई हामी बारम्बार लबिङ गरिरहेका छौँ र धेरै परिवर्तन भइसकेको छ। हामी अब 2040 सालदेखि आज 2073 साल आज मितिसम्म हेऱ्यो भने हामी धेरै फड्को पनि मार्न सफल भएका छौँ। जति हामी चाहिँ फड्को मार्छौँ त्यति नै यो चाहिँ ट्रेकिङ क्षेत्रमा समस्याहरू उत्पन्न भइरहेको अवस्था छ।
ती खास खास समस्याहरू के हुन्?
अब हेर्नुहोस्, आजभन्दा 20 वर्ष अगाडि 10 वर्ष अगाडि जुन नेपालमा टुरिज्म आउँथे त्यो टुरिज्म अहिले बिस्तारै डाउन हुँदै गइरहेछ। जुन क्वालिटीको टुरिज्म आउँथे अहिले त्यो एकदम क्वालिटी बिनाको टुरिज्म आएको छन्। अहिले अब सस्तो प्याकेज हाम्रो पर्यटन व्यवसाय प्रतिस्पर्धा गरिरहेका छन् र त्यो सस्तो प्याकेजमा हामीले सेल्स गर्दाखेरि एउटा राज्यले नि घाटा हो, एउटा आफू कम्पनीले घाटा हो, एउटा वर्कर्सले पनि घाटा हो, श्रमिकले पनि घाटा हो। किनभने तपाईँको एउटा खैरेले पहिला चाहिँ हाम्रो चाहिँ मिनिमम $100 प्याकेज दिन आउँथ्यो भने दैनिक, अहिले एउटा खैरेले हाम्रो चाहिँ पर्यटन व्यवसाय $25-30 होडबाजी प्रतिस्पर्धामा नेपालमा टुरिज्म भित्रिरहेका छन्। त्यसले न राज्यले फाइदा गर्यो, न जाने व्यवसायले फाइदा गर्यो, न मजदूरले फाइदा गरे, न स्थानीय जनतालाई त्यसले फाइदा गर्यो। अहिले नेपालमा हुँदा हुँदा कस्तो चाहिँ टुरिज्म आउन थालेको छ भने तपाईँको $10 तिर्दाखेरि हामीले अहिले टानबाट एउटा टिम्स भन्ने हामीले अवधारणा ल्याएको छौँ। यो चाहिँ धेरै चाहिँ पर्यटन क्षेत्रमा विकृति आयो, एफआइटी टुरिस्टको पनि हामी चाहिँ एउटा टिम्सको कन्सेप्ट लिएर आएको छौँ अहिले। उसले चाहिँ कुनै पनि ट्रेकिङ आउँदाखेरि विदेशीहरू आउँदाखेरि कम्पनीले एकजना विदेशी बराबर $10 ट्रेकिङ पर्मिटको लागि सेल जुन पर्मिट लिएर जानुपर्छ त्यो पर्मिट सिस्टम गराएको छौँ। यसले अलिकति हाम्रो पर्यटन क्षेत्रको मद्दतले नै केही राहत भएको छ। एउटा चाहिँ उसले तिरेको $10 अब ती चार भागो लगाएको छु मैले। हामीले पहिला हाम्रो त जिरो थियो, के पनि थिएन। एउटा पर्यटन बोर्डले 30% राख्छ, टानले 30%, त्यो चाहिँ पर्यटन प्रवर्धनमा खर्च गर्ने 30% राज्यको जोइन्ट फन्डमा रहन्छ होइन। अब हाम्रो मद्रो ओभर फन्डमा चाहिँ हामीले अहिले 10% ल्याउन सफल भएका छौँ। अब बिस्तारै यो क्रमशः हाम्रो बढ्ला, एकैचोटि धेर भएन। र यो पाटो छ भने नेपालमा क्वालिटी टुरिज्म अहिले पहिला जस्तो आएको छैन। पहिला सीमित ट्रेकिङ कम्पनी थिए, धेरै रोजगार दिए पनि थिए। अहिले धेरै च्याउमुरा जस्तो ट्रेकिङ कम्पनी खोले, तर ल्याब झोलामा ट्रेकिङ कम्पनीहरू छ न। उनीहरूले कतिजना रोजगार दिएको छ न, सरकारलाई पनि थाहा छैन, ट्रेडरहरूलाई पनि थाहा छैन, र कसैले थाहा छैन। त्यो सरकारको अनुगमन पनि छैन। झोलामा ट्रेकिङ कम्पनी राखेका छन्, ट्रेकिङ पठाउँछन् मधुरलाई, भोलि घाइते भए, चोटपटक लायो, अङ्गभङ्ग भयो, मृत्यु भयो भने त्यो उनीहरूको क्षतिपूर्ति लिनलाई मात्र हामीलाई 3-4 महिना लाग्छ। मान्छे व्यक्ति खुद्दाखेरि अफिस नभेट्दाखेरि व्यक्ति खुद्नुपर्छ, र सम्बन्धित कानुनी कार्यालयमा गएर हामीले चाहिँ निवेदन दिनुपर्छ। त्यसमा धेरै प्रोसेस हुँदा हुँदाले कतिपय मान्छेले त आज पाएको पनि छैनन्। यस्तो अवस्था धेरै आएको छ। यो पर्यटन क्षेत्र जति सम्भावना छ त्यति नै विकृति पनि छ पर्यटन क्षेत्रमा। अब म यो तिता लान्न, मद्रोको चाहिँ अब के भयो भन्दाखेरि 2040 सालदेखि अहिलेसम्म आउँदाखेरि हामीले अब 2040 सालमा त हामीले मद्रोको लागि भूमिगत अवस्थामा हामी लड्यौँ। हामी खुल्ला हिसाबले आउनु बाहिर आउनु पाउँथेनौँ। हाम्रो सङ्गठनमा जो लागेको थियो हाम्रो अग्रज साथीहरू होइन, 2040 सालको परिवर्तनपछि नै यो ट्रेकिङ पेसामा चाहिँ हाम्रो मद्रोको केही मात्र हक अधिकार स्थापना हुँदा हुँदै कानुन बन्ने काम भयो, श्रमयान बन्यो, पर्यटन अलि बन्यो, त्यसमा हामी धेरै कुरा राखेका छौँ। मृत्यु हुँदाखेरि कति दिने, दुर्घटना बिमाको व्यवस्था, सामाजिक सुरक्षा व्यवस्था, जाने 30 किलोभन्दा माथि भारी बोक्न नपाउने, त्यस्तो भारी बोकाएको खण्डमा कम्पनीले कारवाही गरिने, क्षतिपूर्ति दिन भराउने, अनि त्यसै गरी चाहिँ पर्यटन चाहिँ खुराकी भत्ता यी सबै हामीले त्यहाँ हालेका छौँ। अब अहिले चाहिँ तपाईँको 2000 हामी चाहिँ अहिले एउटा ट्रेकिङ मधुरले पोर्टरले हाम्रो पोर्टर भन्ने शब्द हामीले हटाएका छौँ। अहिले उहाँहरू चाहिँ पोर्टर नभन्ने पर्यटन सहायक मधुर भन्ने एसिस्टेन्ट वर्कर्स भन्ने हामीले राखेको छौँ भने अहिले उहाँहरूको दैनिक ज्याला यो खुम्बु एरियामा या एभरेस्ट एरियामा मैरापिक एरियामा सुकेट यो कञ्चनजङ्घामा लाङटाङ्गा गौरीसँग मनासुरुमा अहिले उहाँहरूलाई हामीले 1500 रुपियाँ दैनिक वेजेस तोकेका छौँ। अहिले ज्याला निर्धारण त्यो अवस्थामा भएको छ। हाम्रो 2-2 वर्षमा ज्याला निर्धारण हुन्छ हाम्रो यो ट्रेडुन ताकतले भएको हो। र सँगसँगै उहाँहरूको क्षमता अभिवृद्धि गर्नको लागि हामीले पर्यटन बोर्ड टान नेपाल सरकारलाई हामीले चाहिँ दबाब दिएर वर्षमा 4-5 ठाउँमा हामीले उहाँहरूलाई ट्रेनिङको व्यवस्था पनि गरेका छौँ। अहिले अब पछाडिको अवस्था जुन अहिले सोलुखुम्बुमा एउटा पोर्टर जाँदाखेरि होटल नदिने, अन्नपूर्णमा जाँदा पोर्टर जाँदा हाम्रो पर्यटन सहायक मात्र जाँदाखेरि होटल नदिने, मोजा गनाउँछ भन्ने, लुगा गनाउँछ भन्ने जुन हिसाबले उहाँहरू गुज्रिनु भएको छ हाम्रो पोर्टर दाजुभाइहरू, उहाँहरूकोलाई मध्यनजर राखेर हामीले कम्पनी अनिवार्य इक्विपमेन्ट दिनुपर्छ। त्यसमा पन्जा, चस्मा, तपाईँको मोजा, ज्याकेट अनि टोपी जुन हिसाबले उहाँहरूलाई चाहिँ हेल्थमा चाहिँ कुनै प्रब्लम नआओस्, अनि त्यहाँदेखि औषधि ट्रिटमेन्ट औषधि पनि कतिपय बोकेर जान्छन् अहिले, पहिला त्यो सिस्टम थिएन भने। अहिले त्यो सबै व्यवस्था हामीले अहिले कम्पनीलाई जिम्मा दिएका छौँ। कम्पनीले गर्नै पर्छ, नगरिकन चाहिँ त्यो चाहिँ आफै कम्पनी उहाँले कम्प्लेन गरेको खण्डमा नि सम्बन्धित निकायमा कम्प्लेन गरेको खण्डमा कम्पनीमाथि कारवाही पनि हुन्छ। अहिले त्यो व्यवस्था आएको छ,
यी व्यवस्थाहरू कार्यान्वयन भइरहेका छन् त यहाँहरूले अनुगमन गर्नुभएको छ?
अब हामीले अनुगमन गर्दाखेरि धेरै चाहिँ प्रब्लम देखा परेको छ। यो कस्तो प्रब्लम भने एउटा हाम्रो श्रमिकले नै जानकारी नगराउने, अब तपाईँ खाली खुट्टाले हिँड्ने भारी बोकेर त्यसले चाहिँ हाई एल्टिच्युड लाने, लेक लाग्ने, विभिन्न समस्या उहाँहरूको चाहिँ दम श्वास प्रश्वास बढ्ने, कति चाहिँ हाम्रो चाहिँ भारी बोक्ने साथीहरू मृत्यु पनि भएको छ। यो चाहिँ बढी समस्या चाहिँ यो स्वास्थ्यमा चाहिँ हाम्रो पर्यटन सहायक मात्रमा बढी देखिएको छ। गाइडहरूभन्दा पनि गाइडहरू त अब जाने बुझेका हुन्छन्, अलिकति उहाँहरूको चाहिँ अलिकति सोच्ने अवस्था पनि धेरै हुन्छ, र उहाँले अलिक क्वालिफाइड पनि हुन्छन्, अब उहाँ ट्रेनिङ प्राप्त पनि हुन्छ, उहाँले चाहिँ आफ्नो बन्दोबस्त गरेर उहाँ जानुहुन्छ। र हाम्रा पोर्टरहरूलाई पनि लिएर जाँदाखेरि त्यो सामान नलाइदिने, हामीले अहिले लुक्ला मानुस हेर्ने भने पोर्टर ब्याङ्क क्लोथ ब्याङ्क हामीले स्थापना गरेका छौँ, 2-3 छ, नाम्चीमा छ, तर त्यहाँ चाहिँ सीमित रकम 20 रुपियाँ 25 रुपियाँ तानले चाहिँ कति दिन टेकिन जान्छ त्यो दिने पनि व्यवस्था गरेको थियो। तर हाम्रो श्रमिकहरू चाहिँ कतिपय कुरा त्यो अशिक्षाले नै हो त्यो, एउटा चेतना कमीले नै हो त्यो, बुझ्नको कमजोरीले नै हो त्यो, त्यो चाहिँ अलिकति धेरै चाहिँ मान्छे चाहिँ जोखिममा दुर्घटना मृत्यु भएको छ। कतिपय कुरामा चाहिँ हाम्रा मजदुर आफै चाहिँ नलाने, अब त्यो लय पनि फिर्ता नदिनुपर्छ भन्ने भावना नि पैदा भएको हुना त्यो अवस्था आएको छ। अरू कुरा अब उहाँहरूको समस्या के छ कसो छ भने उजुरी हाले खण्डमा चाहिँ अब हामीलाई नि कानुनी जान उजुरी चाहिन्छ। एप्लिकेसन आधारमा हामीले धेरै सल्भ गरेका छौँ, त्यो कम्पनीलाई हामीले चाहिँ हो चाहिँ गरेर दबाब दिएर मुद्दा हालेर कारवाही गराएर म श्रमिकले चाहिँ निवेदन दिएको श्रमिक क्षतिपूर्ति पनि पाउनुभएको छ। तर मजदुरहरू चाहिँ अब मैले यो अहिले हामीले चाहिँ यो मागपत्र पेस गरेपछि झन् झन् हामीले 40-50 हजार पर्चा छाप्यौँ, हामी सबै बाँडेछौँ। तर त्यो पर्चा उहाँहरू कहिले पढ्नुहुन्न, 12 वर्ष हामी ट्रेनिङ दिन्छौँ, ट्रेनिङको बारेमा के भएको छ भन्नुहुन्न। तर उहाँहरू मेन त अध्ययनशीलता नै हुनु पऱ्यो। हामीले बोर्ड बनाएको छौँ यति यति ज्याला भन्ने ठाउँ ठाउँ बोर्ड पनि बनायौँ, त्यो उहाँहरू त्यो पनि हेर्नुहुन्न होइन। हामीले अहिले टानमा चाहिँ के हेरेको छ भने यदि मधुले 1600-1500 ज्याला दिएको छैन भनेदेखि हामी उता खैरोले एन्ट्री दिन बन्द गराएका छौँ र गाइडलाई पनि जान बन्द गराएको छौँ। अहिले चाहिँ हामीले अस्ति मात्रै 4-5 ठाउँ हामीले चाहिँ साथीहरूलाई चेकपोस्टमा छड्के हान्न पठाएको छौँ। 800-900 ट्रेकिङमा मान्छे पठाइरहेको छ, त्यो ट्रेकिङ मधुर न गाइड लाइसेन्स छ, न पोर्टललाई राम्रोसँग ज्याला लगाएको छ, न तिनीहरू बिमा छ एफआइटी हिसाबले त्यसलाई जो लुकी छुपी जाने कार्यका छन्। अस्ति हामीले चाहिँ बेसी सहरमा नि टिम्स काउन्टरले जाँचबुझ गर्यो, त्यो त्यस्तो कुरा लुक्लामा पनि त्यस्तो भयो, धुन्चेमा पनि त्यस्तै भयो। अनि अहिले उहाँहरू कम्पनी पनि अलिक चनाख भइरहेको छ नि, यो चाहिँ पर्चा चाहिँ यिनीहरूले धेरै अगाडि बाँडिसक्यो, अब हामीले चाहिँ ज्यालामा ठग्नुहुन्न भन्ने हिसाबले उहाँहरू जानुभएको छ। हाम्रा श्रमिकले के गर्नुपर्ने, हामीले वृद्धि भएको ज्याला, हामीले पाएको ज्याला, हामीले पाएको अधिकार, हामीले पाएको सेवा सुविधा छोड्न भन्ने खालको उहाँहरूको पनि चेतना आउनु पऱ्यो। हामी पर्सनल सबै घर 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 बुझाउन सक्दैनौँ। उहाँले यदि हाम्रो यो पाइएन भनेर यहाँ आउनुहुन्छ भने हामी उहाँहरूको लागि 24 घन्टाभित्र हामी ताकेदा गर्न हामी जहाँ पनि कुदिरहेछौँ। युनिट अफ निवेदन आएको तुरन्तै तुरन्त फोन पनि गर्छ, तुरन्तै चाहिँ कम्पनी पनि धाएको हुन्छ। प्रायः कम्पनी ठमेल एरियामा लाजिमपाट नक्साल र चाहिँ यो गैरीगाउँ गैरधारा एरियामै छ, हामी तुरन्त अफिसमा पुग्छौँ। उहाँले निवेदन दिएको 1 घन्टा 1 घन्टा 24 घन्टाभित्र हामी पुग्छौँ, त्यो सुविधा दिएछ हामीले।
यहाँले भने जस्तै कि त थोरै ज्यालामा काम गर्न बाध्य छन्, कि त उनीहरूले सुरुमा सम्झौता गरेर गए बमोजिमको ज्याला पनि नपाइरहेको अवस्था छ। यसरी तोकिएको ज्याला समेत नदिने ट्रेकिङ कम्पनीहरू अथवा बाटैमा उनीहरूलाई फर्काउने ट्रेकिङ कम्पनीहरूलाई चाहिँ
अब चाहिँ हामीले अहिले चाहिँ यही तपाईँले जुन कुरा उठाउनु भयो, हामीले चाहिँ धेरै गहनशीलता भएर चाहिँ हामी धेरै सोचेर अहिले हामी नेपाल सरकारले के भनेको छौँ भने अहिले पर्यटन मन्त्री भनेका छौँ, पर्यटन सचिवले भनेको छौँ, अहिले कानुन संशोधन गर्ने मान्छेले नै हामीले भनेको छौँ। हामीले यो चाहिँ पार्लियामेन्टकै कुरा उठा पार्लियामेन्टमा नै संशोधन हामीले कुरा उठाएको छौँ। हाम्रो जीवनका मानेन 3 जना सभासद हुनुहुन्छ उहाँहरू मार्फत। एक कुरा त हाम्रो ट्रेकिङ व्यवसाय मधुरभन्दा नि अबुझ चाहिँ ट्रेकिङ व्यवसाय नै हुन्, यो ओनरहरू नै हुन्। राज्य भोलि पर्ने दुर्घटनाबाट मैले चाहिँ पार सिक्नुपर्छ भन्ने कुरो उहाँहरू चेतना हुँदा पनि उहाँले चाहिँ अटेर गरेको हो। तपाईँले एउटा चाहिँ म उदाहरण दिन्छु, यो 2071 सालमा मनाङ एरियामा हुदुदो भन्ने आँधी आयो, त्यो हुदुदो आँधीमा झन् झन् हाम्रो चाहिँ 45 जना जति विदेशी नेपालीले मृत्यु जाने अवस्था आयो। त्यो ज्यान जाने अवस्थामा कस्तो खालको प्रकृतिका श्रमिकले लगाएको थियो भने त्यो बाटो थाहा नभएको श्रमिकले लगाएको थियो, यो रुटबाट त्यो कुन ठाउँमा जाने उनीहरूलाई रजिस्ट्रेसन थाहा थिएन, त्यस्तो अवस्था मधुर थियो। ती मधुरले कति ज्याला दिएछ भने त्यो बेला हाम्रो चाहिँ 1300-1200-1300 रुपियाँ ज्याला थियो भने उहाँले 700 ज्यालामा पठाएर छ। अब क्वालिटी गाइड पठायो भने त ज्याला ठोक्न पाइएन। गाउँमा बसेका मान्छेलाई यदि त्यो पठायो भने सस्तो ज्यालामा पठाउन मिल्छ भन्ने कुरो हिसाबले ट्रेकिङ व्यवसायहरूले आफू बढी बेनिफिट गर्नलाई त्यो घटना छ नि हाम्रो पर्यटन व्यवसाय कारणले बढी जिम्मेवारी छ त्यस त्यसमा। अब उहाँले राज्यले दोष दिनुहुन्छ मौसमको कारणले भन्छन्, कहिले के भन्छ कहिले भन्छ, त्यो होइन। हामीले पनि छामिनी श्रमिक सङ्गठन हो, 20 वर्ष हामी यहाँ बसेर काम गरेछौँ, कपाल फुलिसकेको छ। यो चाहिँ अलिकति ट्रेकिङ व्यवसायले नै क्वालिटी वर्कर्स नपठाएर, क्वालिटी मजदुर नपठाएर, क्वालिटी गाइड नपठाएर यो समस्या भएको। क्वालिटी गाइडमा त मरेन त्यहाँ, बिचरा गाउँघरमा एउटा भारी बोकेर 4-5 जना परिवार पाल्ने एउटा नेपाली श्रमिक पनि बित्यो त्यहाँ। त्यस्तो कुरामा उहाँहरू ध्यान दिनु। अहिले हामीले चाहिँ के गरेका छौँ भने अहिले अनिवार्य गाइड लाइसेन्स भएको मान्छे मात्र गाइड जान पाउँछ भने हामीले आज एग्रिमेन्ट गरेका छौँ। एग्रिमेन्ट यदि मधुले मानेन या व्यवसायले मानेन भने त्यो कानुनीको सजाय भागीदार हुन्छ भने हामीले व्यवसाय सङ्गठनको ले पनि साइन गरेका छ, 4 वटा मधुर सङ्गठनतर्फ पनि हामीले साइन गरेका छौँ। यदि त्यस्तो बिना गाइड लाइसेन्सवाला ट्रेकिङ पठायो भने त्यो कम्पनी जिम्मेवारी हुन्छ। अब त्यो फुत्किन पाउँदैन त्यो हिसाबले हामी धेरै कानुनले बाँधेका छौँ तर हाम्रा जो उजुरीकर्ता पनि हाम्रो श्रमिकहरू यहाँ नआउने अब एउटा गाइड चाहिँ लाइसेन्स अब गाइड गर्छन् अर्को लाइसेन्स गएको भाउ गाइड जान्छ नि त उसले हामीलाई खबर नगर्ने कतिपयको हाम्रो श्रमिकको कारणले समस्या उत्पन्न भएको छ धेरैभन्दा धेरै समस्या चाहिँ व्यवसायबाट पनि उत्पन्न भएको छ हामीले यसलाई चाहिँ कानुनमा कडा कानुन बनाएर चाहिँ अहिले हाम्रो पर्यटन मन्त्रालय विभागमा हामीले डिजीसँग पर्यटन मन्त्रालय सचिवसँग कुरा गर्दाखेरि योपालि चाहिँ धेरै कानुन परिवर्तन हुँदैछ टुरिज्म जुन ल छ त्यो चाहिँ धेरै परिवर्तन हुँदैछ र अहिले नयाँ संविधान आउनलाई पनि यो ट्रेकिङ क्षेत्रको पनि मद्रो पनि धेरै समस्याहरू चाहिँ हामीले त्यहाँ हाल्न सफल भएका छौँ ट्रेड यो चाहिँ श्रमयानमा अहिले हाम्रो नयाँ श्रमयान आएपछि सामूहिक सुरक्षालाई बढी ध्यान दिएको छ भोलिका दिन यो श्रमिकले धेरै प्रब्लम पर्दैन हाम्रो श्रमिकले के बुझ्नु पऱ्यो भने हरेक दुई वर्षमा ज्याला वृद्धि गर्नुपर्छ कम्पनीले हरेक दुई वर्ष हाम्रो बिमा वृद्धि हुन्छ हरेक दुई वर्ष हाम्रो अरू सेवा सुविधा वृद्धि भएको हुन्छ हामीले त्यो वृद्धि भएको छ चाहिँ हामीले बुझ्नुपर्छ त्यो लिनुपर्छ भने भावना पनि हाम्रो श्रमिकमा आउनु पऱ्यो आफूले पाएको सेवा सुविधा छोड्नु भएन कम्पनीले चाहिँ कम्पनीले नि क्वालिफाइड मान्छे चाहिँ पठाउनु पऱ्यो कुनै एउटा म नेपाली श्रमिकको जो हिमाली भेगमा एकदम न्यून स्तरका मजदुर जाने हो त्यहाँ जाने हो भने यहाँको काठमाडौँको रैथाने त्यो भारी बोकेर जाँदैन काठमाडौँको जाने पोखराको रैथाने भारी बोकेर जाँदैन जाने भने कि सोलोखुम्बुको चौरीखर्क गाविस वरिपरिका धेरै मजदुर हुन्छन् कि लाङटाङतिर जाने रामचेरा घोर्लेका धेरै मान्छे हुन्छन् मनासुलु जानेतिर धेरै आरूघाटतिरका मान्छे हुन्छन् भने त्यसै गौरीशङ्करमा जाने गौरीशङ्कर गाविसका धेरै भारी बोक्ने साथीहरू हुन्छ ती गाउँमा बस्ने मान्छेको जीवनमाथि खेरबाड गर्न व्यवसायले नै हुँदैन एउटा मजदुरले चारजना फ्यामिली पाल्छ सातजना फ्यामिली पाल्छ भने उहाँहरूको दिमागमा हुनुपर्छ भन्ने मन लाग्छ अलिकति व्यवसाय पनि यसमा चनाख हुनु पऱ्यो हाम्रा श्रमिकहरू पनि धेरै चनाख हुनुपर्छ भन्ने कुरो हो अधिकार त धेरै पाइसक्यो साथीहरूले राम्रो यो अधिकार यो धेरै सेवा सुविधा भएको छ तर माग्नु पऱ्यो अब हरेक कम्पनी हामी जाने समय पनि हुँदैन हामी हरेक क्षेत्रमा गएर बुझ्ने अवस्था पनि छैन उहाँले हामीलाई यदि सम्पर्क गर्नु भने उहाँको नदिएको ज्याला उहाँले पाउनुपर्ने सेवा सुविधा हामीले उहाँलाई निवेदन दिएको एक घन्टाभित्र उजुरी हाले एक घन्टादेखि 24 घन्टाभित्र उहाँको कम्पनी गएर हामी ताकेता गरेर उहाँलाई कानुनी कठघरामा हामी उभ्याउँछौँ कानुनी कठघरा भने कहाँ भने श्रम कार्यालय श्रम विभाग पर्यटन विभागमा यो तिनटै हेर्ने यो क्षेत्रको सेक्टर हामीले एकैचोटि उहाँलाई गएर धरपकड गर्नु मिल्दैन हामी कानुनी हिसाबले नै उहाँलाई कानुनी कठघरामा उभ्याउँछौँ र हामी कानुनी हिसाबले उहाँ मद्दतले पाउने सेवा सुविधा दिनुहुन्न हामी धेरै मद्दत गर्छौँ र अहिलेसम्म पाएका पनि छैन कुनै पनि मद्दत नपाएको भन्ने छैन कानुनी हिसाब जाँदाखेरि अब कतिपय नेपालमा विकृति पनि आउँछ डाङडुङ गर्नुपर्छ जान पाइन्छ भन्ने कुरो त हामी चाहिँ त्यसमा विश्वास गर्दैनौँ कानुनी फलो गऱ्यो भने मजदुरको रोजगारी सुनिश्चित हुन्छ आफूले पाउने सेवा सुविधा पनि पाउँछ र एउटा चाहिँ व्यवसाय र मजदुर नङ र मासु रिलेसन पनि बस्छ अब डाङडुङ गऱ्यो केही छिनकोमा लागि मात्र भोलि साउ पनि एकतिर बटारिन्छ मजदुर पनि एकतिर बटारिन्छ त्यो भने औद्योगिक सम्बन्धको लागि राम्रो पनि होइन हामी कानुनी बाटो जानुपर्छ मधुले एप्लिकेसन हालेको मधुले उजुरी दिएको भित्र हामी 24 घन्टाभित्र हामी चाहिँ उहाँहरूको लागि काम गर्न त गरिरहेका छौँ हामी गर्दै पनि आएका छौँ हामीले एक्सन पनि लिएका छौँ कानुनी हिसाबले उहाँलाई चाहिँ कानुनी कठघरामा पनि हामी उभिएका छौँ सबै जसले चाहिँ बदमास गर्छ व्यवसायहरूलाई
अब यहाँले मृत्युको प्रसङ्ग पनि उठाउनु भयो कि उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटन मजदुरहरूको ज्यान जाने गरेको घटना हुदहुद आँधीका बेला मात्र नभएर अरू बेला पनि सामान्यतया सोलुखुम्बु त्यसै गरी लाङटाङ जस्ता क्षेत्रमा मजदुरहरूको त्यस्तो भइरहन्छ यस्तो अवस्थामा चाहिँ स्वयं पर्यटन मजदुरले के गर्न सक्छन् अनि उसको आफ्नो सुरक्षाका लागि उनीहरूले के गर्नुपर्छ
एउटा चाहिँ हाम्रो श्रमिकले आफ्नो सुरक्षाको लागि पहिला तालिम लिनु पऱ्यो तालिम नलिकन हामी जान व्यवस्था चाहिँ हामीले ट्रेड युनियनले अन्त्य गर्नु पऱ्यो र व्यवसायले त अन्त्य गर्नु पऱ्यो हामी जो ट्रेड युनियन भनेर हामी बसेका छौँ जो व्यवसायी सङ्गठनहरू बसेका छन् उनीहरूले त्यो चाहिँ कन्सेप्ट ल्याउनु पऱ्यो एउटा मजदुरले आफ्नो हेल्थ एन्ड सेफ्टीलाई के चाहिँ सावधानी अप्नाउनुपर्छ हामीले हाम्रा मजदुरहरूलाई वर्षको दुईचोटि हामी आफ्नै खर्चले जति पनि हाम्रो गाइड छन् नि अब पोर्टर त यहाँ बस्दैनन् चौरीखर्कमा बस्नुहुन्छ लाङटाङ बस्नुहुन्छ उहाँहरू सबै उताबाट लाने हो यहाँ सम्भावना पनि छैन हामीले हाम्रा गाइडरले के भनेको छ भने आफू त केयर हो तिमीले लिएर गएको श्रमिक पनि केयर गर विदेशी केयर गर है भन्छौँ हामी उहाँलाई हामी ओरिएन्टेसन दिएर पठाउँछौँ हामी हरेक कमिटीमा वर्षमा एकचोटि गरेर भेला गर्छौँ हरेक जहाँ हाम्रो युनियन छ जहाँ हाम्रो युनियन नभएको ठाउँमा छ हामीले एरिया वाइज भेला गर्छौँ हाम्रा श्रमिकलाई दुर्घटनाबाट कसरी जोगिने ओरिएन्टेसन दिन्छौँ हामी अन्तर्क्रिया कार्यक्रम गर्छौँ मानिलिउँ तपाईँको धुन्चेमा ओलेर गएको स्याफ्रोमा ओलेर गएको मधुरले लाङटाङको बेस क्याम्पसँग कतिवटा डिस्टेसन हामी बस्ने ठाउँ क्याम्प हुन्छ त्यो क्याम्पसँग बसेर भिरालो नि हुन्छ पुल खोलामा पुल पनि हुँदैन होइन चिप्लो पनि होला माथि ढुङ्गाडा लाग्न पनि सक्ला हामीले चाहिँ एकदम केयर एकदम सोच विचार गरेर जानुपर्छ भन्ने भएर हामी उहाँलाई शिक्षा दिन्छौँ. अब दैवी दैवी प्रकोप त भने बेला आउँदैन, त्यो अपर्चुनिटी आउने हो त्यो, होइन सायद पनि हेर्नु पर्ने त्यसलाई त. त्यस्तो अवस्था हामी सत्रौँ वर्ष त हामीले अहिले चाहिँ पर्यटन मन्त्रालयमा के भनेको छ भने मानिलिउँ एभरेस्ट एरिया सोलुखुम्बु यो चाहिँ मनासुलु अन्नपूर्ण तपाईँको कञ्चनजङ्घा एरिया र लाङटाङ एरियामा एउटा मौसमी मापदण्ड एउटा चाहिँ राख्नु पऱ्यो. त्यो कुन बेला पानी आउँछ, कुन बेला हिउँ पर्छ, कुन बेला चाहिँ अर्को हावाहुरी आउँछ, यो यसमा धेरै मधुरको ज्ञान गएको छ. सँगसँगै हाम्रो श्रमिकहरूको हरेक वर्ष कुनै पनि नेपालभरि ट्रेकिङ रेटमा 10-12 जनाको मधुरको र निधन नभएको मृत्यु नभएको दुर्घटनाबाट नभएको भने कुनै वर्षै छैन, सो भइरहन्छ. हाम्रो नेपालको नीति पोलिसी बनाउने मान्छे धेरै के भन्छन् भन्दाखेरि निर्माण क्षेत्रमा धेरै मान्छे मर्छ भन्छन्, यातायातमा धेरै मर्छ भन्छन् र अन्य क्षेत्रमा मर्छ भन्छन्, तर एभरेस्ट एरिया हिमाली भेगमा काम गर्ने श्रमिकको कहिले सरकार रेकर्डमा पनि धेरै कम आउँछ. हिँड्दा हिँड्दा मान्छे मरे हुन्छन् ट्रेकिङमा, माथि ढुङ्गा लगाएर तल चिप्लेर भिरबाट लडेर भारी बोक्दा गरेर नि मृत्यु हुन्छ. त्यस्तो कुरा धेरै कम्पनीहरू लुकाउँछ पनि त आधिकारिक, तर हामीले जहाँ जहाँ मान्छे खटाएका छौँ, हाम्रो जहाँ जहाँ ट्रेकिङ मधुरहरू छन्, तिनीहरू ल्याएको सूचना आधारमा नि हेर्ने भने वर्ष 7-8 जना त मिनिमम मान्छेहरू डेट भइरहेको हुन्छ ट्रेकिङ छ, चाहे मनासुलु होस्, चाहे सोलोको सगरमाथा मेरा पिक चाहिँ अन्य क्षेत्रमा होस्, चाहे लाङटाङ होस्, चाहे कुम्भकर्ण होस्, चाहे यता मनाङको नार्फु मुस्ताङ डोल्पा जहाँ पनि हेर्ने भने त्यो हेर्यो भने वर्ष 10-12 जना 8 जना मिनिमम पर्यटन सहायक मधुर अगण्य नगण्य हिसाबले ट्रेकिङ गाइड, ट्रेकिङ गाइड धेरै कम, पर्यटन यो पोर्टर भारी पनि साथ धेरै. त्यस्तै गरी एक्सपिडिसनमा त्यही अवस्था छ. तपाईँको विदेशीलाई सक्सेसफुल बनाउँछन् हाम्रो नेपाल दाजुभाइहरू, फर्किँदा धेरै दुर्घटनाबाट मृत्यु अवस्था छ. एक्सपिडिसन जाने जो माउन्टेन गाइडहरू छन् उनीहरू अवस्था त्यस्तै छ, जस्तो पोर्टरको छ त्यस्तै अवस्था छ. तर राज्यले हेर्ने चाहिँ उहाँहरूलाई जुन हिसाबले पाउनुपर्ने सेवा सुविधा माउन्टेन गाइडले त पाएको छैन. तपाईँको एउटा चाहिँ माउन्टेन गाइडले एउटा चाहिँ कम्पनीको आएको ग्रुपलाई माउन्ट एभरेस्टमा चढाउँछ, उसलाई सक्सेस बनाउँछ, झन्डा फर्काउँछ, रमाइलो गर्छन्, ती ग्रुप पहिला फर्केर आउँछ, त्यसले सबै सामान बोकेर आउँदाखेरि धेरै दुर्घटनाबाट मान्छे मृत्यु पनि हुन्छ. तर त्यस्ता श्रमिकलाई राज्यले हेर्नुपर्ने दायित्व हो. तपाईँ फ्रान्समा हेऱ्यो भने म अब फ्रान्सको मान्छे नै आउँछन् हामी इन्टरनेसनल, फ्रान्समा ठुलो सम्मान गर्छ. कुनै पनि माउन्टेन गाइड एभरेस्ट चढेर आयो भने सक्सेसफुल भने कि राजदूत बनाउँछ, कि मन्त्री दिन्छ, कि सभासद बनाउँछ, कि एउटा राज्यको एकदम मुख्य अङ्गमा राख्छ, त्यो सम्बन्धी ज्ञान भएको मान्छे ठाउँमा उसले त्यो राख्छ. तर हाम्रो राज्यमा लगभग तपाईँको 1200 माउन्टेन गाइडहरू छन्, त्यो अहिले दिँदै आएको पर्यटन मन्त्रालयबाट दिँदै आएको प्रमाणपत्र खोज्दियो अहिले, ऊ सक्सेसफुल भएर जुन आउँछ नि प्रमाणपत्र दिन्छ नि त्यसले नदिने हिसाब भनेर बन्द गरिरहेको छ. हामी त्यसो अहिले विरोध गरिरहेको छौँ, त्यो दिनपर्छ उसको आइडेन्टिटी भने त्यही त हो नि, उसले म चढेँ भने प्रमाण पाउने त्यही हो पर्यटन मन्त्रालयबाट दिने, त्यो अहिले बन्द गरेको छ, हामी त्यसो विरोध गरिरहेको छौँ. यसमा सबै सेवा सुविधा लिनलाई मेन मधुर जागरुक हुनुपर्छ, त्यो जागरुक गर्न राज्यको पनि दायित्व छ, हाम्रोहरू पनि दायित्व छ, यो चाहिँ व्यवसायको पनि दायित्व छ. र मेन भूमिका हुनु भने जुन खैरेबाट $10 लिने दुईवटा संस्था छ तिनीहरू सबभन्दा बढी जिम्मेवारी उहाँहरूको पनि छ, ट्रान र पर्यटन बोर्ड. र पर्यटन बोर्डले विदेशमा मात्र प्रचार गरेर हुँदैन, जाने यहाँ काठमाडौँमा त मेला गरेर हुँदैन, सोलोको एउटा जाने दुर्गम ठाउँमा गएर त्यो मधुर तालिम दिनु पऱ्यो. तपाईँको पर्यटन बोर्डले त्यो अन्नपूर्ण बेस क्याम्पको मनाङ नार्फु मुस्ताङ डोल्पा साइडमा गएर तालिम दिनु पऱ्यो श्रमिकलाई, त्यसले क्वालिटी खैरेले पर्यटन खुसी पानी खालको काम गर्नु पऱ्यो भनेर, र उहाँहरूले चाहिँ आफ्नो जीवन कसरी बचाउने, हेल्थ एन्ड सेफ्टी कसरी अप्नाउने तालिम दिनु पऱ्यो. पर्यटन बोर्डले लाङटाङ त्यो व्यवस्था गर्नु पऱ्यो, र जहाँ पनि हाम्रो ट्रेकिङ ट्रायल छ, ट्रेकिङ पदमार्ग छ, त्यहाँ गएर उहाँहरूले चाहिँ त्यो अनुसार काम गर्नु पऱ्यो. यहाँ पर्यटन बोर्डले यहाँ चाहिँ मेला लाउने होइन, सोलुखुम्बुमा एभरेस्ट जाँदाखेरि कतिवटा खोला परेको छ, त्यो खोलामा कतिवटा पुल छैन, काठे पुल बनाउने, पक्की पुल बनाउने कि या साधारण पुल बनाउने, त्यो बनाउनु पऱ्यो. मधुरले जम्प गरेर जाने होइन कि जम्प गर्दा खोला पर्न सक्छ, त्यो हिसाबले धेरै दुर्घटनामा हुन्छ, त्यो खैर पनि त्यो दुर्घटना धेरै पर्छ. त्यो हिसाबले पर्यटन बोर्डले सोध्नु पऱ्यो. धेरै पैसा छ यहाँ टुरिज्म सेक्टरमा, तल त पैसा भए अनुसार लगानी गरेको छैन, केही व्यक्तिको हातमा त्यो पैसा छ. यदि त्यो सबै लगानी भने हाम्रो पर्यटन क्षेत्र धेरै विकास हुन्छ. तपाईँको सगरमाथा चढ्न जान्छन्, सगरमाथामा उठेको रोयल्टी सगरमाथामा जान्छ, त्यो सगरमाथाको रोयल्टी सगरमाथाको पैसाको सोलुङमा कति विकास भयो, पर्यटन क्षेत्रबाट जुन रोयल्टी आउँछ त्यो लगभग 75% आफ्नो जिल्लामा जान्छ, पर्यटन मन्त्रालय त्यसरी बाँड्छ. पिक चढेको या हिमाल चढेको पैसाहरू, त्यस्तै गरी कञ्चनजङ्घा कुरा भयो, त्यसरी अन्नपूर्ण भयो, त्यसरी लाङटाङ भयो, त्यसरी गौरीशङ्कर भयो, साइफल हिमाल हो, जहाँ पनि छ त्यस्तो पदमा पिक चढ्ने पिक अफ माउन्ट एभरेस्ट चढ्ने, त्यो पैसा सम्बन्धित जिल्लामा पनि जान्छ विकास गर्ने पर्वतीय क्षेत्र प्रदेशको पूर्वाधार बनाउने भनेर। तर राज्यले त्यो खोतलास गरेको छैन, त्यो गर्नु पऱ्यो। यहाँ श्रमिकको मात्र नै एउटा चाहिँ विदेशी एयरपोर्टमा आएदेखि सोलुको सगर माउन्ट एभरेस्टसँग जोडिँदाखेरि त्यहाँ धेरै धेरै मान्छेले त्यसले बेनिफिट दिइरहेछ। तर पहिलाको खोइरहँदा धेरै बेनिफिट हुन्थ्यो, अहिलेको जुन पर्यटन जुन आएका छन् ती चाहिँ अलिकति लो क्वालिटी नेपाल आएका छन् प्रतिस्पर्धाले गर्दाखेरि। त्यो प्रतिस्पर्धाले मधुरको जीवनस्तर पनि घटेको छ, राज्यलाई पाउने ट्याक्स पनि घटेको छ, अनि व्यवसायलाई आफैले घाटा छ। पहिला 300 ट्रेकिङ कम्पनी छन्, अहिले 2000 भइसक्यो। त्यो हिसाबले राज्यले कहिले पनि अनुगमन गराएको छ, त्यो अनुगमन हो सिस्टममा ल्याउनु पर्यटन क्षेत्र, पर्यटन क्षेत्र सबै देशको पूर्वाधारलाई देशको विकासलाई ठुलो मद्दत गर्छ भन्ने हामीलाई लाग्छ।
सुन्नुभयो, पर्यटन मजदूरले भोगिरहेका समस्या, सरकारले बनाएका नीति नियम कार्यान्वयनको अवस्था र मजदूर संगठनले गरिरहेका कामका बारेमा युनिट्राफका महासचिव सुमन पराजुलीसँग गरिएको कुराकानी। हामीसँग पर्यटन मजदूरको पेशागत तथा सामाजिक सुरक्षाका लागि सरकारले बनाएको नीति नियम र कार्यान्वयन बारे पर्यटन विभागका निर्देशक दुर्गा दत्ता ढकालसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी पर्यटन मजदूरले भोग्नु परेका समस्या, पर्यटन मजदूरको पक्षमा बनेका नीति नियम र कार्यान्वयनको अवस्था तथा मजदूर संगठनले उनीहरूको पक्षमा गरिरहेको कामका बारेमा चर्चा गरिरहेका छौं। कार्यक्रममा अब कुरा गरौं पर्यटन मजदूरको पेशागत तथा सामाजिक सुरक्षाका लागि सरकारले बनाएको नीति नियम र कार्यान्वयन बारे पर्यटन विभागका निर्देशक दुर्गा दत्त ढकालसँग।
सुरुमा स्वागत छ।
धन्यवाद।
पर्यटन मजदूरहरू हुन्छन् पर्वतारोहण क्षेत्रमा जाने, ट्रेकिङमा जाने मजदूरहरूको सवालमा राज्यले के कस्ता व्यवस्था गरिएका छन्?
पर्यटन ऐन 2035, पर्यटन नियमावली 2059, पर्वतारोहण नियमावली 2059 मजदूरहरूको लागि सुरक्षाको लागि इन्सुरेन्सको व्यवस्था गरिएको छ। त्यसै गरी मजदुरहरूले तलब पाएनन्, पारिश्रमिक पाएनन् भनेदेखि उनीहरूको यस विभागमा राखेको ब्याङ्क ग्यारेन्टीबाट उनीहरूलाई त्यो भराइदिने व्यवस्था पनि कानुनी रूपमा गरिएको छ। त्यसलाई विभागले कार्यान्वयन गर्दै आएको छ।
उनीहरूको बिमाका सवालमा दुर्घटना बिमा, त्यसै गरी चाहिँ जीवन बिमा लगायतका कुराहरू, यी चाहिँ कसरी कार्यान्वयन भइरहेका छन्?
खास गरी बिमाकै विषयमा भन्दाखेरि जुन बिमा कम्पनीमा उनीहरूले बिमा गरेका छन् त्यो कम्पनीलाई हामीले विभागबाट पत्राचार गर्छौँ। त्यो पत्राचार बमोजिम कसलाई के कति रकम कुन कार्य बापत उपलब्ध गराउनु पर्ने हो त्यो उपलब्ध गराउने काम बिमाले गर्छ।
कस्ता खालका पर्यटन मजदूरहरूको सवालमा चाहिँ यो बिमा हुन्छ? अहिले त हामी देख्छौँ कतिपय पर्यटन मजदूरहरू एकदमै जोखिमयुक्त ठाउँमा जाँदाखेरि पनि उनीहरूले चाहिँ बिमा नगरिएका, जसका कारण उनीहरूको मृत्यु नै हुँदाखेरि पनि नपाएका त्यस्ता घटनाहरू छन्।
खास गरेर पर्यटन भन्दाखेरि पनि साहसिक गतिविधिमा संलग्न हुने सबै मजदूरहरूको बिमा गरिन्छ। सामान्य गतिविधिमा संलग्न हुने मजदूरहरूको लागि बिमाको व्यवस्था छैन। त्यसकारण कतिपय सामान्य अवस्थामा काम गरिरहेका मजदूरहरूले त्यो बिमा रकम नपाएको अवस्था हुनसक्छ। तर साहसिक कामहरू जस्तो पर्वतारोहणको काम, राफ्टिङमा काम गर्ने मजदुरहरू, यिनीहरूको लागि चाहिँ कानुनी रूपमा नै विभागमा दर्ता गर्नु, इजाजत लिनु पूर्व नै मजदुरहरूको बिमाको लागि के कस्तो व्यवस्था छ त्यो व्यवस्था गरेको कागजहरू पेश गर्नुपर्ने भएको हुनाले त्यो बिमा अनिवार्य गरिएको छ। तर सामान्य ट्रेकिङमा हिँड्दाखेरि त्यस्ता मजदुरहरूको लागि चाहिँ बिमाको व्यवस्था नहुनु पनि सक्छ। तर सामान्यतया ट्रेकिङ रुटको परमिट अध्यागमन विभागले जारी गर्ने भएको हुनाले पर्यटन विभागले त्यतातिर त्यति ध्यान दिएको छैन। पर्यटन विभागले साहसिक गतिविधि र पर्वतारोहणका गतिविधिहरूमा संलग्न मजदूरहरूको लागि बिमाको व्यवस्था अनिवार्य गरेको छ।
साहसिक पर्यटन भन्नुभयो, यो चाहिँ पर्वतारोहण र राफ्टिङ मात्र पर्छ कि उच्च हिमाली क्षेत्रमा जाने पर्यटकहरू पनि पर्छन्?
यसमा उच्च हिमाली क्षेत्रमा जाने पर्यटक अनि राफ्टिङ अनि त्यसपछि बन्जी जम्पिङ लगायतका साहसिक गतिविधिहरूमा संलग्न हुने मजदुरहरू सबै पर्छन्।
यी मजदुरहरूलाई जानु पूर्व हामीले बिमा गर्नुपर्छ, त्यस पछाडि हामीले पारिश्रमिक पाएन भनेदेखि पर्यटन विभागमा जानुपर्छ भन्ने कुरा कतिको सुसूचित छन् उनीहरू?
अब खास गरेर त्यो विषयमा अब कानुनमा भएको व्यवस्था भएको हुनाले अब उहाँहरूले चासो राखेको बेलामा जुनसुकै बेलामा पनि त्यो सूचना उपलब्ध हुने व्यवस्था छ। तर ती सूचनाहरूलाई विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार गर्ने काम यो पर्यटन बोर्ड नेपाल पर्यटन बोर्डको भएको हुनाले र प्रवर्तनका कामहरू नेपाल पर्यटन बोर्डबाट गर्ने भएको हुनाले हामीले त्यो गरेका छैनौँ। तर कानुनी रूपमा जो कोहीलाई त्यस्तो समस्या पर्यो भनेदेखि यहाँको सम्बन्धित शाखामा अथवा यहाँको सूचना अधिकारी समक्ष सम्पर्क गर्यो भने कुनै पनि बेला त्यो सूचना उपलब्ध हुन्छ।
आउँछन् आउँदैनन् भन्ने कुराहरू त यहाँबाट कति सम्पादन भएका छन् त्यस प्रकारका चाहिँ ठगिएका उनीहरूले पारिश्रमिक नपाएका भन्ने कुराहरूले पनि पुष्टि गर्दो हो। त्यस्ता कोही आएका छन् जो हामीले काम गरे बापत पनि ज्याला पाएनौँ भनेर?
केही होटल मजदुरहरू केही चाहिँ ट्राभल ट्रेकिङका मजदुरहरूबाट त्यो समस्या आएको थियो। त्यो सन्दर्भमा श्रम विभागले पनि श्रमिकहरूको विषयमा हेर्ने भएको हुनाले श्रम विभाग र पर्यटन विभागका प्रतिनिधिहरू बसेर छलफल गरेर टुङ्गो लागेको अवस्था छ। तर घनीभूत रूपमा मात्रात्मक रूपमा अलिक धेरै सङ्ख्यामा चाहिँ आएको छैन, थोरै नै सङ्ख्यामा आएको छ। त्यसो भएको हुनाले हामीले के अनुमान गर्छौँ भन्दाखेरि गुनासो कम आएको हुनाले यसको ठगीको मात्रा पनि नेपालमा कम नै छ भन्ने हामीले अनुमान गरेका छौँ।
ठगीकै कुरा गर्दा प्राय ट्रेकिङमा जाने मजदुरहरू चाहिँ बढी भारी बोक्नुपर्ने, उनीहरूलाई तोकिएको तौलभन्दा बढी भारी बोक्नुपर्ने, जसका कारण श्रम शोषणमा परेका कुराहरू बार बार आइरहन्छन्। उनीहरूलाई उच्च हिमाली क्षेत्रमा जाँदा कति बोक्नुपर्ने अनि तल्लो क्षेत्रमा जाँदाखेरि कति बोक्नुपर्ने, यस प्रकारका मापदण्ड तोकिएको छ?
एकदम। पर्यटन पर्वतारोहण नियावली 2059 भारीको तौल तोकिएको छ। त्यसमा सबभन्दा तल्लो बेडमा सामान्य नर्मल रुटमा चाहिँ भारीहरू बोक्दाखेरि 30 किलो तोकिएको छ भने उचाइ बढ्दै जाँदा जस्तो 4000 मिटरभन्दा माथि गइसकेपछि त्यो झरेर 20 किलो अनि त्यस पछाडि फेरि माथिल्लो बेल्टमा जाँदाखेरि 15 किलो यसरी चाहिँ कम गर्नुपर्ने भन्ने कानुनी व्यवस्था छ। त्यसको फलोअप चाहिँ सम्बन्धित मजदुरहरूलाई पनि कतिपयलाई थाहा भएको मैले महसुस गरेँ र कतिपय मजदुरहरूलाई थाहा नभए तापनि सम्पर्क अधिकृत साथमा छ भने उसले पनि त्यो कुराहरूको उनीहरूलाई जानकारी गराउने भएको हुनाले त्यो तौलकै विषयमा त्यति साह्रो समस्या भएको मैले चाहिँ पाएको छैन।
तोकिएकै मापदण्ड बमोजिम भारी बोकाइएको छ।
कतिपय कामदारहरूले अलिकति तोकिएको ज्याला जस्तो अब दैनिक 1200 रुपियाँ तोकिएको छ भने मलाई 1500 रुपियाँ दिनुहोस् म यो पनि हाल्छु अलिकति थपेर बोक्छु भनिरहेको अवस्था सहमतिमा काम गरेको अवस्था पनि देखिएको छ। तर पनि सम्पर्क अधिकृत खटिएको ठाउँमा सम्पर्क अधिकृतले तपाईँले यसो नगर्नुहोस् यो केही समयको लागि तपाईँ बोक्न सक्नुहुन्छ तर पछाडि तपाईँलाई शरीरमा असर पर्न सक्छ भनेर सम्झाउने कामहरू पनि भएको छ। त्यसो भएको हुनाले त्यति श्रमै शोषण चाहिँ भएको छैन किन भन्दाखेरि उसले चाहिँ बढी बोक्दाखेरि पनि ज्याला पाएको हुनाले श्रम शोषणै भन त त्यसलाई मिल्दैन। तर पनि त्यो जुन स्ट्यान्डर्ड कायम गरिएको छ 30 किलो 20 किलो 15 किलो भनेर त्यो स्ट्यान्डर्ड भनेको इन्टरनेसनल स्ट्यान्डर्ड हो। किन भन्दाखेरि साहसिक गतिविधि पर्यटकीय गतिविधि भनेका इन्टरनेसनल स्ट्यान्डर्डसँग मिल्दाजुल्दा हुनुपर्छ। त्यसकारण त्यसलाई पनि हामीले त्यही अनुसारको बनाउनको लागि त्यसरी चाहिँ तौलहरू किटानी गरेर नियावलीमै राख्नुपर्ने अवस्था सिर्जना भएको।
उहाँ हुनुहुन्थ्यो पर्यटन विभागका निर्देशक दुर्गादत्त ढकाल। पर्यटन मजदुरको पेसागत तथा सामाजिक सुरक्षाका लागि सरकारले बनाएको नीति नियम र कार्यान्वयनबारे कुराकानी गर्दै निर्देशक ढकालसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदनिदो नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी
दिनेश निरौलासँगै फिटिल ओप्सन बिदा हुन्छु। नमस्कार।